आउँदो बुधबार क्रिसमस हो, डिसेम्बर 25 तारिक, र डिसेम्बर महिना वर्षको सबैभन्दा अन्यलमा पार्ने महिना हो। यस अर्थमा अन्यलमा पार्ने कि को क्रिस्चियन हो र को क्रिस्चियन होइन छुट्याउन गाह्रो हुन्छ। अधिकांश मानिसहरूले मेरी क्रिसमस भन्ने गीत सहितको क्रिसमस सन्देशहरू पठाइ पठाइ गरिरहेका छन्। मैले पनि धेरै पाइरहेको छु, अझ नाचसहितको उपहार आदान प्रदान भइरहेको छ, जताततै क्यारोल सङ्गति भइरहेको छ, घरहरू, सपिङ मल्सहरू, क्रिसमस ट्री र झिलिमिली बत्तीहरूले सजी सजावट छन्, क्रिसमस टोपी, सान्टा क्लस 50% किनमेलमा छुट, माहौल नै फरक छ। यस्तो लाग्छ कि पुरै नेपाल नै क्रिस्चियन हो यो समय। तर यो अन्यल त धेरै दिनसम्म टिक्दैन, लगभग एक महिनाभित्रमै सबै भ्रम दूर भइहाल्छ। क्रिसमस सकिएपछिको शनिबारको आराधना सेवामा कतिजना उपस्थित हुन्छ त्यो हेर्नलाई पर्खे पुग्छ। दुधको दुध, पानीको पानी छुट्टिहाल्छ। मित्रहरू, क्रिसमस मनाउँदैमा क्रिस्चियन भइँदैन, र क्रिसमसमा रमाइलो गर्नलाई क्रिस्चियन हुन आवश्यक छैन। खालि तपाईँलाई उत्सव मनपर्नुपर्छ, तपाईँलाई रमाइलो गर्नु मनपर्छ, पुग्छ। धार्मिक क्रियाकलापमा भएको तपाईँको संलग्नताले वा सहभागिताले तपाईँलाई क्रिस्चियन बनाउँदैन। त्यसो भने क्रिस्चियनको हामी कसरी क्रिस्चियन बन्न सक्छौँ? यो प्रश्न हामीले आजभन्दा दुई हप्ता अगाडिको वचनमा पनि सोधेका थियौँ, कसलाई क्रिस्चियन भन्न सक्छौँ? र त्यतिखेर पनि हामीले सुनेका थियौँ कि क्रिस्चियन त्यो हो जसले परमेश्वरको आज्ञाहरू पालन गर्छन्। क्रिस्चियन त्यो हो जसले परमेश्वरको आज्ञाहरू पालन गर्छन्। म यो भनिरहेको छैन कि हाम्रो आज्ञा पालनले हामीलाई क्रिस्चियन बनाउँछ, तर हाम्रो आज्ञा पालनले हामीलाई क्रिस्चियन हो भने प्रमाणित गर्छ। उदाहरणको लागि एउटा रुखलाई तपाईँ लिन सक्नुहुन्छ। रुखको कुन रुख हो, असल र खराब? यो आँपको रुख हो कि यो स्याउको रुख हो, के को रुख हो, कसरी चिन्छौँ? त्यसको फलहरूद्वारा चिन्छौँ। त्यसरी नै क्रिस्चियन को हो को होइन कसरी चिन्छौँ? उसको मुखको स्वीकारद्वारा होइन, उसले क्रिसमसमा कति जोडका साथ नाच्छ, कति क्यारोल खेल्छ, कति क्रिस्चियन भजनहरू राम्रोसँग गाउन सक्छ भन्ने आधारमा होइन, तर उसको जीवनमा आज्ञा पालन देखिन्छ कि देखिँदैन, त्यसको आधारमा क्रिस्चियन हो कि होइन हामी छुट्याउन सक्छौँ। येशूको साँचो चेलाहरूले उहाँको आज्ञाहरू पालन गर्छन्। आज्ञा के हो, हामीले के आज्ञा पालन गर्नुपर्छ? आउनुहोस् आजको वचन खण्ड पहिलो युहन्ना 2:7-11 हेरौँ। तपाईँसँग बाइबल छ भने कृपया त्यतातिर पठाउनुहोस्, तपाईँसँग बाइबल छैन भने हामीसँग उपलब्ध केही बाइबलहरू छन् लिनुहोस्, र जसै म यहाँ प्रचार गर्छु तपाईँले पछ्याउन सक्नुहुन्छ, बाइबलबाट तपाईँले हेर्न सक्नुहुन्छ। के 7 सुरु गरौँ। प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ। जसले आफू ज्योतिमा छु भने भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमा नै छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्करको कारण हुँदैन। तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अँध्यारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ। योभन्दा अगाडिको पदहरूमा युहन्नाले घरि नघरि दोहोऱ्याउँदै एउटै कुरामा जोड दिएका थिए कि क्रिस्चियनहरूले परमेश्वरको आज्ञाहरूलाई पालना गर्छन्। 3-6 यदि हामीले उहाँका आज्ञाहरू पालना गर्छौँ गऱ्यौँ भने यसैबाट हामी थाहा पाउन सक्छौँ कि हामी उहाँलाई चिन्छौँ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटो हो र त्यसमा सत्य छैन। तर जसले उहाँको आज्ञा अथवा वचन पालन गर्छ त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। सो यो उनीहरूले घरि नघरि दोहोऱ्याएर यही कुरा भनिरहेको छ कि तपाईँ क्रिस्चियन हो त्यो कसरी थाहा हुन्छ? तपाईँको आज्ञाकारिताको जीवनद्वारा। यदि तपाईँ साँचो क्रिस्चियन हो, यदि तपाईँ ज्योतिमा हुनुहुन्छ भने तपाईँले परमेश्वरको वचनको आज्ञाहरू पालना गर्नुहुन्छ। सो यी हुनाले परमेश्वरको आज्ञाहरूबारे केवल साधारण रूपमा मात्र कुरा गरिरहेका छन्, बृहत रूपमा. तर ती आज्ञाहरू के हुन् भने निर्दिष्ट रूपमा उनले हामीलाई बताएका छैनन्. तर जब हामी पद सातमा आइपुग्छौँ, सात पददेखि जब हामी हेर्छौँ, त्यहाँ युनाले हामीलाई निर्दिष्ट रूपमा ती आज्ञाहरू के हुन् बताएका छन्. अब सातदेखि एघार पदमा युना भन्छन् कि आज्ञा यही हो कि हामीले आफ्ना भाइहरूलाई प्रेम गर्नुपर्छ. हामीले आफ्ना भाइहरूलाई प्रेम गर्नुपर्छ किनकि ज्योतिमा हिँड्नेले आफ्नो भाइलाई प्रेम गर्छ. हजुर, मुख्य वचनको मुख्य विचार नै यही हो कि ज्योतिमा हिँडेले आफ्नो भाइलाई प्रेम गर्छ. किन भाइलाई प्रेम गर्ने? किन भाइलाई प्रेम गर्ने? दुईवटा कारणहरू छन् यसको, जुन आजको वचनको दुईवटा बुधाहरू हुनेछन्. सो वचनको दुईवटा बुधाहरू, किन प्रेम गर्ने भाइलाई? किनकि यो आज्ञा हो कि हामीले भाइहरूलाई प्रेम गर्नुपर्छ. यो आज्ञा हो कि हामीले भाइहरूलाई प्रेम गर्नुपर्छ. यो छनौट होइन, यो वैकल्पिक कुरा होइन, यो मन खुसीको कुरा होइन, ओके, तपाईँको रोजाइको कुरा होइन. यदि तपाईँ क्रिस्चियन हो, तपाईँ ज्योतिमा हुनुहुन्छ भने यो आज्ञा हो, कमान्डमेन्ट हो. यो आज्ञा हो कि तपाईँले आफ्नो भाइहरूलाई प्रेम गर्नुपर्छ. र दोस्रो, यो अनुमोदन हो, अर्थात् यो पक्का. यसले के गर्छ? आज्ञा तपाईँको भाइप्रतिको तपाईँको प्रेमले के पक्का गर्छ, के अनुमोदन गर्छ कि तपाईँ ज्योतिमा हुनुहुन्छ? ओके, सो पहिलो आज्ञा हो कि हामीले भाइलाई प्रेम गर्नुपर्छ, र दोस्रो यो अनुमोदन हो, यो पुष्टि हो, यो पक्का हो कि हामी ज्योतिमा छौँ यदि हामीले भाइहरूलाई प्रेम गर्छौँ भने. ओके, सजिलोको लागि पहिलो आज्ञा, दोस्रो अनुमोदन. ओके, पहिलो कमान्ड, दोस्रो कन्फर्मेसन. यसरी तपाईँले लिन सक्नुहुन्छ. ओके, हामी भाइहरूप्रति हाम्रो प्रेमले के के प्रमाणित गर्छ, के कुरालाई समर्थन गर्छ, के कुराको अनुमोदन गर्छ, के कुरालाई पुष्टि गर्छ, के कुरालाई पक्का गर्छ कि हामी ज्योतिमा छौँ भन्ने कुरालाई. Why should we love our brothers? For two reasons. First, it's a command that we should love our brothers. It's a command that we should love our brothers. And second, it's a confirmation. It's a confirmation that we are in the light if we love our brothers. So it's a confirmation that we are in the light if we love our brothers. So pahilo bhaneko yo aagya ho, hamile hamro bhai harulai prem garnu parcha bhanne bachan ko aagya ho. सात र आठ पदलाई हेर्नुहोस् न. प्रियो, म तिमीलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु जो सुरुदेखि तिमीहरूसँग थियो. यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो. यो पुरानो आज्ञा आठ पद, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ. सो यो उनीहरूले आफ्नो लेखाइ कसरी सुरु गर्छन्? प्रिय हो भन्ने शब्दबाट. यो प्रेमको भाषा हो. यो उनीहरूले आफ्ना पाठकहरूलाई प्रेम गरेको कारणले गर्दाखेरि लेखिरहेछन्, आज्ञा लेखिरहेछन्. तर यो आज्ञा पुरानो आज्ञा हो कि नयाँ आज्ञा हो? किनकि युहन्ना भन्छन् सात पदमा यो पुरानो आज्ञा हो, तिमीलाई मैले कुनै नयाँ आज्ञा लेखिरहेको छुइनँ. तर आठ पदमा आएपछि युहन्ना भन्छन् म तिमीलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु. यो एक अर्थमा पुरानो आज्ञा हो र अर्को अर्थमा यो नयाँ आज्ञा हो. सो पहिले यो पुरानो आज्ञा हो, पद सात. प्रियो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु जो सुरुदेखि तिमीहरूसँग थियो. यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो. एक अर्कालाई प्रेम गर्नुपर्छ भन्ने आज्ञा नयाँ आज्ञा होइन, यो पुरानो आज्ञा हो. यहाँ युनाले कुनै नयाँ विदेशी अनौठो कहिले नसुनेको आज्ञाको बारेमा कुरा गरिरहेको छैनन्. युनाले लेखिरहेका आज्ञा तिनीहरूले सुनेकै आज्ञा हो, तिनीहरूले सुन्नेकै वचन हो. जब तिनीहरूले आफ्नो क्रिस्चियन जीवन सुरु गरे त्यही दिनदेखि नै तिनीहरूले यो आज्ञा पाएका थिए, यो आज्ञा सुनेका थिए. यीशुको सुसमाचार ग्रहण गर्दा तिनीहरूले यीशुका मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ भन्ने यो जिम्मेवारी सुरुदेखि नै पाएका थिए. उदाहरणको निम्ति, जब तपाईँ विवाह गर्नुहुन्छ, तपाईँको सम्बन्ध केवल तपाईँको श्रीमान वा श्रीमतीसँग मात्र जोडिँदैन, तर तपाईँको श्रीमान र श्रीमतीको परिवारसँग पनि जोडिन्छ. म मेरो श्रीमतीलाई प्रेम गर्न चाहन्छु अथवा मेरो श्रीमानलाई प्रेम गर्न चाहन्छु, तर म मेरो सासू ससुरालाई प्रेम गर्न चाहदिनँ भन्न मिल्दैन. जोडेर आउँछ यो सम्बन्ध. त्यसै नै जब यी मानिसहरू ख्रिस्टमा आए, सुसमाचार ग्रहण गरे, येशूको प्रेम पाए र येशूलाई प्रेम गर्न सुरु गरे, त्यो सँगसँगै उनीहरूले यो आज्ञा पनि पाए कि तिमीहरूले एकअर्कालाई पनि प्रेम गर्नुपर्छ. सो येशूलाई प्रेम गर्ने कुरा, एकअर्कालाई प्रेम गर्ने कुरा सँगै सँगै तिनीहरूले सुरुदेखि नै पाएका थिए. तिनीहरूले सुसमाचार सुनेको दिनदेखि नै युहन्नाबाट येशूलाई प्रेम गर्ने र येशूका मानिसहरूलाई प्रेम गर्ने आज्ञा पाएका थिए. दुई अध्यायको 24 पदलाई हेर्नुहोस् त एकपल्ट. यही 24 पदमा जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्, यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ. त्यसै गरी 3 अध्यायको 11 पदलाई हेर्नुहोस् त, अलिकति तपाईँले एक पाना पल्टाउनु पर्ने हुन्छ. 3 अध्यायको 11 पद, तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ. सुरुदेखि उनीहरूले युहन्नाबाट सुनेका थिए. सो जे कुरा उनीहरूले युहन्नाबाट सुनेका थिए, एकअर्कालाई प्रेम गर्ने यो आज्ञा उनीहरूले युहन्नाबाट पाएको थिए, तर यो आज्ञा फेरि युहन्नाले उनीहरूलाई भन्दाखेरि नै त्यतिखेर नै सुरु भएको आज्ञा थिएन. यो आज्ञा त अझै पुरानो छ त्योभन्दा पनि. उनीहरूले आफ्नो क्रिस्चियन विश्वास, एउटा क्रिस्चियन जीवन सुरु गर्दाखेरि भन्दा पनि अगाडिदेखिकै यो आज्ञा हामी बाइबलमा पाउँदछौँ. वास्तवमा यो आज्ञा धेरै पुरानो आज्ञा हो, 2000 वर्षभन्दा पनि पुरानो आज्ञा हो. बाइबलको दोस्रो पुस्तक, प्रस्थानको पुस्तक र तेस्रो पुस्तक, लेवीको पुस्तकमा पाइने आज्ञा, एकअर्कालाई प्रेम गर्ने आज्ञा, आफ्नो छिमेकीलाई प्रेम गर्ने आज्ञा, अघि भर्खरै मात्र लेवी 19 सेवा सञ्चालक हनुकज्यूले पठन गर्नुभएको आज्ञा हो यो, कि हामीले छिमेकीलाई प्रेम गर्नुपर्छ. यी नयाँ कुरा भइरहेको छैन यहाँ, त्यही पुरानो आज्ञा, त्यही पुरानो आज्ञा, प्रेम गर्नुपर्छ भन्ने, प्रेम गर भन्ने आज्ञालाई नै प्रचार गरिरहेको छ. जुन आज्ञा परमेश्वरले इस्रायललाई दिनुभएको थियो त्यही आज्ञा उहाँले आज इसाईहरूलाई पनि दिनुहुन्छ, प्रेम गर. परमेश्वर आफ्नो मागमा परिवर्तनशील हुनुहुन्न. त्यही पुरानो माग, त्यही पुरानो आज्ञा र सबैभन्दा मुख्य आज्ञा सबैको निम्ति परमेश्वरले दिनुभएको छ. पुरानो करारको परमेश्वर फरक, नयाँ करारको परमेश्वर फरक हुनुहुन्न. पुरानो करारमा परमेश्वरले मानिसहरूबाट प्रेमको आज्ञा गर्नुभएको थियो, मानिसहरूलाई एकअर्कालाई प्रेम गर भन्नुभएको थियो. नयाँ करारमा पनि परमेश्वरले त्यही भन्नुहुन्छ. मर्कुस 12:19-31 जब शास्त्री येशु कहाँ आएर सोधे सबैभन्दा महान आज्ञा के हो, येशुले कसरी जवाब दिनुभयो सुन्नुहोस्. सबैभन्दा महान आज्ञा, सबैभन्दा मुख्य चाहिँ यही हो, हे इस्रायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ. तैँले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले र तेरो सारा शक्तिले प्रेम गर. दोस्रो चाहिँ यो, त्यो पहिलोभन्दा यो कम महत्त्वको छैन, बराबरी महत्त्वको छ, कि तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर. यो भन्दा ठुलो आज्ञा अर्को छैन. परमेश्वरलाई प्रेम गर्ने र छिमेकीलाई प्रेम गर्ने, एकअर्कालाई प्रेम गर्ने, यो आज्ञा बाइबलको सुरुदेखि नै दिएको आज्ञा हो. यो नयाँ कुरो हो, युहन्नाले आफ्ना मानिसहरूलाई बताइरहेको छैन. र युहन्ना भन्छन् यो प्रेम गर्ने आज्ञा, एकअर्कालाई प्रेम गर्ने आज्ञा, यो नयाँ होइन, यो तिमीहरूले सुनेको आज्ञा हो, पुरानो आज्ञा हो, धेरै पुरानो आज्ञा. र यसले पनि त्यो पुरानो आज्ञालाई यसरी संरक्षित गर्नुभयो. साथै गलाती 5:14 पावल पनि भन्छन्, किनकि समस्त व्यवस्था एउटै वचनमा पुरा भएको छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर. सो तसर्थ एक अर्थमा यो पुरानो आज्ञा हो, ओके, यो अर्थमा पुरानो आज्ञा हो, तर यो नयाँ आज्ञा पनि भन्छ युहन्नाले. पद 8 हेर्नुहोस् न, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ. सो पद 7 र पद 8 एक आपसमा विरोधाभास देखिन्छ. पद 7 युहन्ना भन्दैछन्, प्रिय म तिमीलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेको छु, तिमीले सुनेकै आज्ञा हो. फेरि पद 8 भन्छ युहन्ना, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु. यसो हेर्दाखेरि पद 7 युहन्नाले के भन्नुभयो, पद 8 आइसकेपछि बिर्से जस्तो देखिन्छ, आफैलाई विरोधाभास बनाइरहेको देखिन्छ, आफ्नो कुरा आफैले काटिरहेको देखिन्छ. यहाँ पद 7 र पद 8 तपाईँ विचार गर्नुहुन्छ नि, आज्ञा त त्यही हो, प्रेम गर्नुपर्छ, प्रेम गर्नुपर्छ, तर कुन अर्थमा यो नयाँ हुनुगयो? के पुरानो आज्ञा त्यही हो कि एकअर्कालाई प्रेम गर्नुपर्छ, नयाँ कुरा भइरहेको छैन, तर यसको फेरि नयाँ अर्थ पनि यहाँ लागिरहेको छ। कुन अर्थमा यो पुरानो आज्ञा नयाँ भयो? अब यस अर्थमा कि त्यो पुरानो आज्ञा ख्रिस्टमा नवीकरण भयो र पुरा भयो। ओके, त्यो पुरानो आज्ञा ख्रिस्टमा नवीकरण भयो र पुरा भयो। तपाईँले बुझ्नुपर्छ, एकदमै है ध्यान दिनुपर्छ यो वचनलाई, कन्फ्युज हुनु हुँदैन। ओके, तपाईँले यो वचन तपाईँको अगाडि छ, यो तपाईँको पनि जिम्मेवारी हो। तपाईँले आफ्नो अगाडिको वचन, परमेश्वरको वचन बुझ्नुपर्छ। तपाईँ क्रिस्चियन हो भने तपाईँले बुझ्नको निम्ति मेहनत गर्नुपर्ने हुन्छ, दिमाग लडाउनु पर्ने हुन्छ। ओके, त्यही भएर तपाईँले सुन्नुहोस्, फेरि पनि ध्यान दिनुहोस्, यो कसरी नयाँ आज्ञा भयो? कुन अर्थमा? यस अर्थमा कि पुरानो आज्ञा प्रेम गर भन्ने आज्ञा, परमेश्वरलाई प्रेम गर, छिमेकीलाई प्रेम गर भन्ने आज्ञा ख्रिस्टमा आएर पुरा भयो। भन्नुको अर्थ, आज्ञा त थियो त्यहाँ, तर कसैले पनि परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले, सारा शक्तिले प्रेम गर्न सकेको थिएन, र कसैले पनि आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्न सकेको थिएन। आज्ञा त थियो, तर कसैसँग पनि त्यो आज्ञा पुरा गर्ने क्षमता थिएन। तर ख्रिस्टले यो आज्ञा आफ्नो मानवीय शरीरमा पुरा गर्नुभयो। उहाँले परमेश्वरलाई सर्वोच्च रूपमा प्रेम गर्नुभयो र आफ्नो छिमेकीलाई बलिदान स्वरूप प्रेम गर्नुभयो। मानव इतिहासमा कसैले पनि यो आज्ञालाई पुरा गर्न सकेको थिएन, तर ख्रिस्टले आजभन्दा 2000 वर्ष पहिले क्रुसमा छिमेकीलाई प्रेम गरेर उहाँले देखाउनुभयो। त्यस अर्थमा यो आज्ञा नयाँ छ। यीशुले हामी प्रतिको आफ्नो बलिदानी प्रेम क्रुसमा देखाउनुभयो। सो यो आज्ञा सारमा, विषयवस्तुमा नयाँ छैन, तर यसको अभिव्यक्तिमा नयाँ छ। सो दिस ओल्ड कमान्डमेन्ट इज न्यू नट इन एसेन्स बट इन एक्सप्रेसन। ओके, यसको सारमा तत्त्वमा होइन, अरूलाई प्रेम गर भने आज्ञा त्यही हो, तर यसको अभिव्यक्तिमा, यसको नयाँपन ख्रिस्टमा भेटिन्छ। येशूको आगमन र क्रुसको कार्यले नयाँ अर्थमा पुरानो आज्ञालाई नयाँ आज्ञा बनाइदियो, किनकि यस आज्ञा पुरा गर्न सकिने नयाँ सम्भावना पनि येशूले ल्याउनुभयो। येशूले आफ्नो चेलालाई भन्नुभयो, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिदछु, तिमीहरू एक अर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। युहन्ना 13:34। पुरानो समयका मानिसहरूसँग यो एक अर्कालाई प्रेम गर्ने जिम्मेवारी त थियो, तर पुरा गर्न सक्ने क्षमता भने थिएन। तर ख्रिस्टले परमेश्वरको पुरानो आज्ञालाई पुरा गर्नुभयो, र हाम्रो निम्ति यो आज्ञा हामीले पनि अब पुरा गर्न सक्छौँ भने त्यो सम्भावना, नयाँ सम्भावनाको नयाँ ढोका उहाँले खोलिदिनु भएको छ। त्यसकारण यो हुन भन्छन्, यो आज्ञा हामीमा साँचो छ। तपाईँले 8 पदलाई विचार गर्नुहोस् त यहाँनिर, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो उहाँमा र तिमीहरूमा साँचो छ। सो उहाँमा, कसमा? ख्रिस्टमा साँचो छ। भन्नुको मतलब रियलाइज भइसकेको छ, महसुस भइसकेको छ, येशु ख्रिस्टले यो आज्ञालाई पुरा गरिसक्नु भएको छ। त्यति मात्र होइन, यो आज्ञा हामी पनि पुरा गर्न सक्छौँ, हामी पनि यो आज्ञा अब साँचो भएको छ, किनकि येशुले हाम्रो निम्ति नयाँ ढङ्गले यो आज्ञा पालना गर्न सक्ने सम्भावना बनाइदिनु भएको छ। मित्रहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँले आफ्नो भाइलाई, एकअर्कालाई प्रेम गर्न सक्नुहुन्छ, सक्नुहुन्छ, किनकि तपाईँमा अब पवित्र आत्मा बास गर्नुहुन्छ। परमेश्वरले प्रतिज्ञा गरे चाहिँ पुरानो करारमा, इजिकेलको पुस्तकमा, यर्मियाको पुस्तकमा, कि म तिनीहरूमा मेरो आत्मा हालिदिनेछु। परमेश्वरको आत्मा हामीमा बास गर्नुहुन्छ, त्यस कारण अब हामी उहाँको आत्माको भरिपुरीमा सहायताले हामी एकअर्कालाई प्रेम गर्न सक्छौँ। पुराना करारको मानिसहरू सबैसँग पवित्र आत्मा थिएन, त्यसकारण सबैले एकअर्कालाई प्रेम गर्न सकेन, बलिदान स्वरूप त्यागपूर्ण प्रेम गर्न सकेन। तर नयाँ करारको मानिसहरूमा, नयाँ युगका मानिसहरूसँग यो कुरा सम्भव छ. किन? ख्रिस्टको कारण. त्यो पुरानो आज्ञाले नयाँ रूप लिएको छ. हामीलाई यो आज्ञा परमेश्वरले दिनुभएको छ र हामी यो आज्ञा पुरा गर्न सक्छौँ पवित्र आत्माको शक्तिले. पवित्र आत्माले तपाईँको जीवनमा फलहरू फलाउनुहुन्छ. अब गलाती 5:22-23 पद अनुसार, र ती फलहरूमध्ये, त्यहाँ 9 फलहरू छ तपाईँलाई थाहा छ है, ती फलहरूमध्ये सबैभन्दा मुख्य फल के हो? प्रेम. प्रेम, प्रेम, आनन्द, शान्ति, धैर्य, नम्रता, दया, भलाइ, आत्मसंयम, धेरै फलहरू छ तर सबैभन्दा मुख्य फल भनेको प्रेम हो. त्यो प्रेम पवित्र आत्माले फलाउनुहुन्छ हाम्रो जीवनमा. हामी एक अर्कालाई प्रेम गर्न सक्छौँ. परमेश्वरले तपाईँलाई आफ्नो अनुग्रह नदिकन खालि आज्ञा मात्र दिनुहुन्न. उहाँले तपाईँ र मलाई प्रेम गर भनेर खालि आज्ञा मात्र दिनुहुन्न, तर हामीलाई पहिले आफैले उहाँले प्रेम गर्नुभयो र हामीलाई प्रेम गर्न सक्ने बनाउनुभयो. तपाईँसँग कुनै बहाना छैन, ओके? तपाईँसँग कुनै, तपाईँ बहाना विहीन हुनुहुन्छ. वास्तवमा तपाईँ प्रेम गर्न सक्नुहुन्छ, तपाईँले बहाना बनाउनु मिल्दैन. अब तपाईँ अन्धकारमा हुनुहुन्न, अब तपाईँ ज्योतिमा हुनुहुन्छ. पद 8 गला विचार गर्नुहोस् त. तापनि एउटा आज्ञा म तिमीहरूलाई लेख्दैछु जो उहाँमा तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ. यहाँ अन्धकारले वर्तमानको युग, दुष्ट युगलाई जनाउँदछ, शैतानको राज्यलाई जनाउँदछ. अन्धकारको राज्यमा हुनेले आफ्नो भाइलाई प्रेम गर्न सक्दैन. उदाहरणको निम्ति कैनलाई तपाईँले विचार गर्नुहोस्. कैन आफ्नो भाइका हत्यारा थिए. अन्धकारमा हुने, शैतानको राज्यमा हुने मानिसले परमेश्वरको आज्ञा पालन गर्न सक्दैन, आफ्नो भाइलाई प्रेम गर्न सक्दैन. तर परमेश्वरलाई धन्यवाद होस् कि परमेश्वर र पिताको इच्छा अनुसार उहाँले यस वर्तमान दुष्ट युगबाट हामीलाई, हामी क्रिस्चियनहरूलाई छुटकारा दिनुभएको छ. गलाती 1:4 यही भन्दछ. उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ. कलसी 1:13 हामी ज्योति अर्थात् ख्रिस्टको राज्यमा छौँ, जुन राज्य ख्रिस्टले पहिलो आगमनसँगै उद्घाटन गरिसक्नु भएको छ र त्यो राज्य ख्रिस्टको दोस्रो आगमनमा सिद्ध हुनेछ. हामी दुईवटा समय बीच जिइरहेका छौँ. अन्धकार बितिरहेको छ, साँचो ज्योति अगाडिदेखि नै चम्किरहेको छ. अन्धकार बितेर जानेछ, त्यहाँ खालि ज्योति हुनेछ. तर हामी यो बीच समयमा छौँ, हामी बीच समयमा छौँ. हामी पहाड पनि गइसकेको छैनौँ, हामी वारी पनि छैनौँ, हामी जाँदैछौँ. त्यस कारणले गर्दाखेरि, ख्रिस्टको राज्यमा भएको कारणले गर्दाखेरि, ज्योतिमा भएको कारणले गर्दाखेरि, हामी अब यो वर्तमान दुष्ट युगबाट अब आउनेवाला युगमा सारिसकेको कारणले गर्दाखेरि हामी हाम्रा भाइहरूलाई प्रेम गर्न सक्छौँ. सो परमेश्वरको राज्य ख्रिस्टको आगमनसँगै उद्घाटन भइसकेको छ, जुन ख्रिस्टको दोस्रो आगमन सिद्ध रूपमा आउनेवाला छ. तर हामीले परमेश्वरको त्यो उत्तम वचनको र आउने युगको शक्तिको स्वाद अहिले नै चाखेका छौँ. हिब्रू 6:5 त्यही भन्दछ, अहिले नै यो पृथ्वीमा हुँदै नै आउनेवाला युगको स्वाद हामीले लिइरहेका छौँ. किन? किनकि साँचो ज्योति अघिदेखि नै के भइरहेको छ? चम्किरहेछ. ख्रिस्ट साँचो ज्योति हुनुहुन्छ. उहाँ छाया होइन, अब उहाँ वास्तविक रूप हुनुहुन्छ. उहाँ प्रतिमा वा उहाँ प्रारूप होइन, उहाँ मूल रूप हुनुहुन्छ. उहाँ प्रतिज्ञा होइन तर पूर्णता हुनुहुन्छ. उहाँ मार्गसूचक होइन, उहाँ अन्तिम गन्तव्य हुनुहुन्छ. ख्रिस्ट साँचो ज्योति हुनुहुन्छ, जुन साँचो ज्योति अघिदेखि नै चम्किरहेछ र अन्धकार बितेर जानेछ. ख्रिस्टियनहरू ज्योतिका हुन्, हामी ज्योतिका सन्तान हौ. तर के तपाईँ ज्योतिमा हुनुहुन्छ? तर के तपाईँ ज्योतिमा हुनुहुन्छ? के तपाईँ ज्योतिमा हुनुहुन्छ भने त्यसको प्रमाण कसरी देखाउनुहुन्छ? म ज्योतिमा चिन्छु, म ज्योतिमा रहन्छु भन्नेको प्रमाण के छ? कसरी प्रमाण दिनुहुन्छ? तपाईँको चर्चको सदस्यता प्रमाणको रूपमा, तपाईँ क्रिसमसमा चर्च जानुहुन्छ त्यसकारण, किनकि तपाईँलाई बाइबल बारे धेरै ज्ञान छ त्यसकारण तपाईँ ज्योतिमा हुनुहुन्छ, तपाईँ दशमसा दिनुहुन्छ, तपाईँ उपवास बस्नुहुन्छ त्यसकारण, तपाईँले बप्तिस्मा लिनुभएको, तपाईँ क्रिस्चियन परिवारमा जन्मिनु भएको त्यसकारण तपाईँ ज्योतिमा आउनुहुन्छ, प्रमाण के छ? तपाईँ अन्धकारबाट ज्योतिमा सारिनु भएको छ भने त्यसको प्रमाण के छ? एउटै सामाजिक जाँच, वान सोसियल टेस्ट, एउटै सामाजिक जाँच, त्यो भनेको प्रेम हो। प्रेम, भाइहरूप्रतिको हाम्रो प्रेमले, तपाईँको प्रेमले तपाईँ ज्योतिमा हुनुहुन्छ भनी पक्का गर्छ। खलास, अरू त्यहाँनिर मनमलाई गर्नुपर्ने, त्यहाँ तर्क गर्नुपर्ने, वाद विवाद गर्नुपर्ने कुरा केही पनि छैन। यदि तपाईँ भाइहरूलाई प्रेम गर्नुहुन्छ भने यसको अर्थ तपाईँ ज्योतिमा हुनुहुन्छ, किनकि ज्योतिमा हिँडेले आफ्नो भाइलाई प्रेम गर्छ। वचनको मुख्य विचार नै भनिरहेको थिएँ मैले, ज्योतिमा हिँडेले आफ्नो भाइलाई प्रेम गर्छ। आफ्नो भाइलाई प्रेम जब गर्नुहुन्छ त्यसले यही कुरा पक्का गर्छ, पुष्टि गर्छ, अनुमोदन गर्छ, समर्थन गर्छ कि हामी, कि तपाईँ ज्योतिको हुनुहुन्छ। पद 9 11 हेर्नुहोस्, हाम्रो वचनको दोस्रो बुदा अनुमोदन, पुष्टि अथवा पक्का यो हो कि हामी ज्योतिका हौँ यदि हामीले भाइहरूलाई प्रेम गर्छौँ भने। 9-11 पद, जसले आफू ज्योतिमा छु भने भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमा नै छ, अझै पनि अन्धकारमा नै छ। ज्योति र प्रेम सँगसँगै जान्छ, ओके, द लाइट एन्ड लभ गोज टुगेदर। यदि तपाईँ ज्योतिमा हुनुहुन्छ भने तपाईँ आफ्नो भाइलाई प्रेम गर्नुहुन्छ। भाइको बारेमा धेरै कुरा भइसक्यो तर तपाईँको भाइको, हाम्रो भाइको, जसलाई हामी प्रेम गर्नुपर्छ भने आज्ञा दिएको छ, नट यो ब्रदर फ्रम यो मदर, तपाईँको भाइ त्यो होइन, तपाईँको तपाईँको शारीरिक दाजुभाइको सम्बन्धको बारेमा कुरा भइरहेको छैन, त्यो आज्ञा गरिराख्नु पनि आवश्यक छैन। म मेरो दाइलाई प्रेम गर्छु, मलाई आज्ञा मलाई चाहिँदैन, म सक्छु। भाइहरूले सम्पूर्ण चर्चको विश्वासीहरूलाई जनाउँछ, चर्चको विश्वासीहरूलाई जनाउने एउटा सम्बोधन गर्ने एउटा तरिका हो यो भाइहरू भनेर। भाइ प्राय बाइबलले यो शब्द प्रयोग गर्छ, यसको मतलब बहिनीहरू चाहिँ यसबाट उहाँहरू चाहिँ छुट्नु भएको छ, बहिनीहरूलाई चाहिँ अवहेलना गरेको भन्ने होइन, तर भाइहरू भन्ने शब्दले दाजुभाइ तथा दिदी बहिनीहरू एउटा चर्च परिवारलाई जनाउँछ। यसको अर्थ तपाईँले कसलाई प्रेम गर्नुपर्छ? तपाईँको स्थानीय मण्डलीलाई, जुन तपाईँको आत्मिकी परिवार हो। अब तपाईँ नयाँ परिवारको सदस्य हुनुहुन्छ, यदि तपाईँ क्रिस्चियन हो भने तपाईँ नयाँ परिवारसँग, एउटा नयाँ समुदायसँग जोडिनु भएको छ। परमेश्वरले तपाईँलाई संसारबाट अलग गरेर एउटा क्रिस्चियन समुदायमा जोड्नु भएको छ, अनि यो यदि तपाईँ यो चर्चको सदस्य हो भने यो तपाईँको परिवार हो, यो तपाईँको परिवार हो, र यस परिवारप्रति तपाईँ प्रत्येकको जिम्मेवारी छ, एकअर्कालाई प्रेम गर्ने जिम्मेवारी, एकअर्कालाई प्रेम गर्ने जिम्मेवारी, यो आज्ञा हो, यो आज्ञा हो। चर्च र मन्दिरबीच ठुलो भिन्नता छ, हामी मन्दिर जान्छौँ, हामी कसैसँग सम्बन्ध छैन, तर कसरी हाम्रो आचरण त्यही हुन्छ, हामी चर्च आउँछौँ, हामी आफ्नो धुपबत्ती चढाउन चाहन्छौँ, आराधना भेटी के छ भजन गाएर आफ्नो तर्फबाट परमेश्वरलाई आराधना दिन चाहन्छौँ, दायाँ बायाँ हामी बिर्सिन्छौँ। तर चर्च मन्दिर होइन, चर्च र शरीर हो, एउटा परिवार हो, जब मानिसहरू एकअर्कासँग गाँसिएको हुन्छ, जोडिएको हुन्छ, एकअर्कालाई चिन्छ, एकअर्काको बिचमा सम्बन्ध हुन्छ, संसार हुन्छ, प्रेम हुन्छ, यो चर्च तपाईँको परिवार हो। त्यसकारण त चर्च सदस्यता एकदमै महत्त्वपूर्ण छ, चर्च सदस्यता खालि यो एउटा सिस्टम, एउटा प्रणाली मात्र होइन। यदि तपाईँ सधैँ आफूलाई चर्च, एउटा कुनै पनि चर्चको पाहुनाको रूपमा तपाईँले हेर्नुभयो भने तपाईँलाई के घाटा लाग्छ तपाईँलाई थाहा छ? तपाईँले यो एकअर्कालाई प्रेम गर्ने आज्ञा पुरा गर्न पाउनुहुन्न। यो एकअर्कालाई प्रेम गर्ने आज्ञा मात्र होइन, एकअर्कालाई सहयोग गर्ने, एकअर्कालाई क्षमा गर्ने, एकअर्कामा प्रार्थना गर्ने, यो आज्ञा पुरा गर्नको निम्ति तपाईँ चर्चसँग जोडिनुपर्ने हुन्छ। परमेश्वरको वचनको आज्ञा पालन गर्नको निम्ति चर्चको समुदायसँग जोडिनुपर्ने हुन्छ। चर्च सदस्य त कागजमा सीमित कुरा होइन, यो त सम्बन्ध हो, यो त भातृप्रेमको सम्बन्ध हो। त्यही भएर चर्च सदस्यलाई तपाईँले ध्यान दिनुहोस्। मित्रहरू, यदि तपाईँ ज्योतिमा भएको दावी गर्नुहुन्छ तर आफ्नो भाइलाई घृणा गर्नुहुन्छ भने, अथवा स्थानीय चर्चका मानिसहरूलाई तपाईँ प्रेम गर्नुहुन्न भने, कसैसँग तपाईँ केही लिनु दिनु केही छैन भने, तपाईँ अझै पनि अन्धकारमा नै हुनुहुन्छ। पद नौलाई हेर्नुहोस् न, त्यही कुरा भन्दा पद नौलाई फेरि पनि, जसले आफू ज्योतिमा छु भने भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै पनि अन्धकारमा छ। मैले भनिरहेको छैन, बाइबलले भनिरहेको छ। ओके, मैले भनेर केही फरक पर्नेवाला छैन यहाँ, बाइबलले भनेको छ भने त मान्नु पर्यो। यदि म ज्योतिमा छु भन्छु त म मेरो भाइलाई घृणा गर्छु, म कहाँ छु, अन्धकारमा छु, म ज्योतिमा छुइनँ। ज्योतिमा छु भनेर दाबी गरेर मात्र पुग्दैन, आफ्नो भाइलाई प्रेम गरेर देखाउनुपर्छ। उदाहरणको निम्ति, म मेरो श्रीमतीलाई प्रेम गर्छु भन्छु, तिमी भन्छौ भने म तिम्रो निम्ति आकाशको तारा टिपेर ल्याइदिन्छु भन्छु, तर दुई पाइला भएको किचनमा गएर तातो पानी तताएर म मेरो श्रीमतीलाई दिन सक्दिनँ भने के फाइदा भयो र? मेरो बलिले, मेरो दाबीले उसको तिर्खा त मेटिँदैन क्या रे? मेरो श्रीमतीप्रतिको मेरो प्रेम व्यवहारमा देखिनुपर्छ। त्यसरी नै तपाईँको प्रेम, भाइहरूप्रतिको तपाईँको प्रेम व्यवहारमा देखिनुपर्छ। ज्ञान नै काफी छैन, बोलेर पुग्दैन। सो मित्रहरू, सायद तपाईँ बाइबलको ज्ञानमा एकदमै पोख्त हुनुहुन्छ, बाइबल विषयमा निकै जान्न सक्नुहुन्छ, प्रश्नको त ठ्याक ठ्याक मिलाउनुहुन्छ। हाजिर जवाब प्रतियोगितामा सधैँ तपाईँकै जित हुन्छ, तपाईँ नै सधैँ उपाधि लिएर जानुहुन्छ। तर तपाईँमा प्रेम छैन भने के फाइदा भयो र? बौद्धिक रूपमा, ईश्वर शास्त्रीय रूपमा जान्ने तर प्रेमविहीन हुन सम्भव छ। प्रेम बिनाको तपाईँको नैतिकताको के काम? मित्रहरू, ख्रिस्टका मानिसहरूलाई चाहिँ प्रेम नगर्ने तर ख्रिस्टलाई प्रेम गर्छु भने दावी गर्ने झुटा ख्रिस्टियनहरूको कमी छैन। हिजो आज धेरै मानिसहरू भ्रममा छन्। ख्रिस्टको मानिसहरूलाई प्रेम नगरिकन ख्रिस्टलाई प्रेम गर्छु भन्नु मूर्खता हो। यु क्यानट लभ क्राइस्ट विदाउट लभिङ हिज चर्च, हिज पिपल। बुझ्नुहुँदैछ? मुखले त भन्नुहुन्छ, ठिकै छ, स्वतन्त्रता छ बोल्न है, तर वास्तविकता यही हो कि म ख्रिस्टलाई प्रेम गर्छु भन्छु भने म ख्रिस्टका मानिसलाई प्रेम गर्छु, म चर्चलाई प्रेम नगरिकन मेरो भाइहरूलाई प्रेम नगरिकन म ख्रिस्टलाई प्रेम गर्छु भन्न मिल्दैन, त्यो झुटो हो। यदि तपाईँ आफ्नो भाइलाई प्रेम गर्नुहुन्न भने तपाईँमा ख्रिस्टको प्रेमले बास गरेकै छैन। के तपाईँ आफ्नो भाइलाई प्रेम गर्नुहुन्छ? तर कतिले यसरी भन्ने गर्छन्, म कसैलाई प्रेम गर्दिनँ र कसैलाई घृणा पनि गर्दिनँ, आई माइन्ड माई ओन बिजनेस। तर त्यो सत्य होइन। प्रेमको विषयमा तपाईँ तटस्थ बस्न सक्नुहुन्न। यु क्यानट बी न्युट्रल अबाउट लभ। बाइबलमा हेर्नुहोस् त, यहाँ हेर्नुहोस् त, ज्योतिको विरुद्धमा के छ, ज्योतिको विपरीत के छ, सरी, ज्योतिको विपरीत के छ, अन्धकार। प्रेमको विपरीत के छ, यहाँ घृणा। देख्नुहुँदैछ, अँध्यारो र ज्योतिको बीचमा केही पनि छैन। मानिस कि त अन्धकारमा छ कि त ज्योतिमा छ, कोही पनि बीच मैदानमा छैन। तपाईँले कि त प्रेम गर्नुहुन्छ कि घृणा गर्नुहुन्छ। म कसैलाई प्रेम पनि गर्दिनँ, घृणा पनि गर्दिनँ, त्यो मूर्खता हो, त्यो त्यो भनाइ मात्र हो। यदि प्रेम गर्नुहुन्न भने घृणा गर्नुहुन्छ, बाइबल अनुसार। यदि घृणा गर्नुहुन्न भने प्रेम गर्नुहुन्छ, बाइबल अनुसार। बाइबल अनुसार तपाईँभन्दा म भन्दा बाइबल नै सत्य हुनुपर्छ, परमेश्वर बुद्धिमानी हुन्छ हामीभन्दा। त्यही भएर हामी त्यो फोस्रो व्यर्थको तर्क नगरौँ। यदि हामी हाम्रो भाइलाई प्रेम गर्दैनौँ भने, मेरो फलानासँग लिनु दिनु केही छैन भन्छौँ भने, यसको अर्थ हामी हाम्रो भाइलाई घृणा गर्दैछौँ। र यदि तपाईँ आफ्नो भाइलाई घृणा गर्नुहुन्छ भने यसको अर्थ हुन्छ तपाईँ अझै पनि अन्धकारमा नै हुनुहुन्छ, तपाईँ अझै पनि पापमा मरेको हुनुहुन्छ, किनकि घृणा पाप स्वभावको काम हो। तपाईँ ज्योतिमा हुनुहुन्न, तपाईँले आफ्नो पापको गम्भीरतालाई बुझ्नुभएको छैन, तपाईँले सुसमाचारलाई जान्नुभएको छैन, विश्वास गर्नुभएको छैन। तपाईँको दाबी चाहे जेसुकै होस्, फेसबुकमा जति नै तपाईँ रिस पोखाउनुहोस्, तपाईँ अन्धकारमा हुनुहुन्छ। युहन्नाको अनुसार पद 20 जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्करको कारण हुँदैन, अथवा जो ज्योतिमा रहन्छ उसले आफ्नो भाइलाई प्रेम गर्छ, तपाईँ ज्योतिमा हुनुभएको कारण तपाईँले स्पष्टसँग देख्नुहुन्छ कि तपाईँले के गर्दा कसलाई असर पर्छ, र तपाईँले आफ्नो भाइलाई प्रेम गरेको कारण उसको विरुद्धमा पाप गर्नबाट तपाईँ होसियारी हुनुहुन्छ, वा तपाईँले मन पर्दो मेरो जीवन हो मेरो खुसी भनेर तपाईँ लापरवाहीको जीवन जिउनुहुन्न, तर भाइहरूलाई ख्रिस्टमा लागिरहनु उत्साह दिनुहुन्छ, उसको लागि ठेस लाग्ने त्यो ठक्करको कारण बन्नुहुन्न, तर उनीहरूलाई निर्माण गर्नको निम्ति तपाईँले जति पनि मूल्य चुकाउनु पर्ने हुन्छ त्यो चुकाउन तयार हुनुहुन्छ। ज्योतिमा हुनेले आफ्नो भाइलाई प्रेम गर्छ, भाइलाई पापतिर डोर्याउँदैन उसले। तपाईँको बोलीमा, तपाईँको विचारमा, तपाईँको जिआईमा, तपाईँको जीवनशैलीमा, तपाईँ के गर्नुहुन्छ, के बोल्नुहुन्छ, सबै कुरा तपाईँ होसियारी अपनाउनुहुन्छ, तपाईँ फेसबुकमा के पोस्ट गर्नुहुन्छ, के सेयर गर्नुहुन्छ, त्यो तपाईँले विचार गर्नुहुन्छ, कतै मेरो भाइलाई यसले ठेस लाग्ने कारण त बनिरहेको छैन, विचार गर्नुहुन्छ तपाईँ। र जब अरू ख्रिस्टियनले तपाईँको जीवनलाई हेर्छन्, तपाईँको जीवनलाई जब मानिसहरू निहाल्छन् कि तिनीहरू कि अरू मानिसहरू जब तपाईँको जीवनलाई हेरेपछि आफ्ना तपाईँको आफ्ना भाइहरूप्रतिको प्रेमको उदाहरण देखेर त्यसै गर्न उत्साहित हुनेछन्, तपाईँको जीवनलाई अहिले हेर्छन् भने मान्छेले तपाईँको भाइहरूप्रतिको बलिदान स्वरूप तपाईँको त्यो प्रेम देखेर अरू पनि त्यसै गर्ने उत्साह पाउँछ होला। आफ्नो जीवनबारे विचार गर्नुहोस्, हामीले हाम्रो भाइहरूलाई प्रेम गर्नुपर्छ, भाइहरूलाई प्रेम गर्नुपर्छ, भाइहरूलाई प्रेम गर्नुपर्छ, घर नगर्ने युहन्नाले कुरा दोहोऱ्याइरहेका छन्। तर भाइहरूलाई प्रेम गर्नु भनेको के हो, यसको व्यावहारिक रूप कस्तो देखिन्छ, यसबारे के समय हामी बिताउँ। सो म मेरो चर्चका परिवारलाई अथवा मेरो चर्चका सदस्यहरूलाई भाइहरूलाई कसरी प्रेम गर्न सक्छु? पहिलो तपाईँ भाइहरूको निम्ति आफ्नो पैसा खर्च गरेर प्रेम गर्न सक्नुहुन्छ। मलाई मन लागेर भनेको होइन, फेरि यो 3 अध्यायलाई पठाउनुहोस्, 3 अध्यायको 17 र 18 पद। कसैसित संसारको धन सम्पत्ति छ र पनि आफ्ना भाइ दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौँ, तर काम र सत्यताले प्रेम गरौँ। सो हामी पाप भ्रष्ट संसारमा छौँ, त्यसकारण खाँचो अवश्य पनि हुन्छ, विश्वासीको जीवनमा पनि धेरै अभावहरू हुन्छ। कृष्ण आउने बित्तिकै सबै कुरा उन्नति प्रगति गरेर समृद्धिको जीवन सुरु हुँदैन, ओके, धनी हुँदैन, भएको धन पनि गुम्छ कृष्ण आएपछि, बाइबल अनुसार त्यो हामी अभावमा हुन सक्छौँ। संसारमा धेरै मानिसहरू अभावमा छ, तर पहिलो प्राथमिकता भनेको आफ्नो भाइहरूलाई सहायता गर्नुपर्ने, यो हाम्रो जिम्मेवारी हो, एकअर्कालाई सहयोग गर्नुपर्छ, एकअर्काको खाँचोमा हामीले सहायता पुर्याउनुपर्छ, यो हाम्रो जिम्मेवारी हो। त्यही भएर कसलाई खाँचो छ र कसलाई सहयोग गर्न सक्छु भनेर तपाईँले विचार गर्नुपर्ने हुन्छ। तपाईँसँग पैसा छ भने खालि आफू मात्र न्यानो भयो पुग्यो, आफ्नो पेट भर्यो पुग्यो, आफू स्वास्थ्य भए पुग्यो, त्यसरी नबस्नुहोस्। स्व विकेन्द्रित जीवन नजिउनुहोस्, जिउन छाडिदिनुहोस् त्यस्तो खालको जीवन। जिन्दगी तनाव छ भने खालि आफ्नै खाँचोलाई अग्रता दिने नगर्नुहोस्। सबैलाई तनाव छ, सबैको जीवनमा तनाव छ, आफू त महादेव कसलाई देला बर भन्ने डायलग मार्दै आफ्नो भाइहरूप्रति कठोर नबन्नुहोस्। मित्रहरू कसैलाई सहयोग गर्नलाई तपाईँसँग धेरै पैसा हुन आवश्यकै छैन, धेरै पैसा हुनु पर्दैन, तपाईँको हृदय हुनुपर्छ, विशेष तपाईँको हृदय तयार हुनुपर्छ। हृदय खोल्नुभयो भने पैसाको थैलो त आफै खुल्छ, आफै खुल्छ। यदि तपाईँ आफूलाई मन परेको मित्रहरूको लागि खर्च गर्न सक्नुहुन्छ भने आफ्नो चर्चको भाइको निम्ति किन खर्च गर्न सक्नुहुन्न? देख्नुहुँदैछ, हामी त्यस ठाउँमा पैसा खर्च गर्छौँ जुन हामीलाई महत्त्वपूर्ण लाग्छ। यदि तपाईँ आफ्नो भाइलाई महत्त्वपूर्ण रूपमा ठान्नुहुन्छ भने, इफ इट्स इम्पोर्टेन्ट, तपाईँले के गर्नुहुन्छ? आफ्नो पैसा आफ्नो भाइहरूमा लगानी गर्नुहुन्छ। यदि तपाईँ आफ्नो भाइलाई प्रेम गर्नुहुन्छ भने आफ्नो पैसा पनि खर्च गर्नुहुन्छ। विचार गर्नुहोस्, तपाईँ आफ्नो पैसा बढी केमा खर्च गर्नुहुन्छ? केमा? कसैलाई सहयोग गर्नुभएको छ तपाईँले आजको दिनमा? कसैलाई सँगै मिलेर खाना खाउन म तिर्छु, आत्मिक बलपुसारी गरौँ भन्नुभएको छ? कसैलाई आफ्नो घरमा तपाईँले बोलाउनु भएको छ? पैसा कहाँ खर्च भइरहेको छ, आफैमा कि आफ्नो भाइहरूमा? सो आफ्नो भाइहरूलाई प्रेम गर्छु भन्नेले आफ्नो भाइहरूको निम्ति पैसा खर्च गर्न तयार हुनुपर्छ। मुठी बाँध्ने होइन, कन्जुस गर्ने होइन। दोस्रो, भाइहरूको निम्ति तपाईँले आफ्नो जीवन र समय खर्च गर्न तयार हुनुपर्छ। पैसा मात्र होइन, भाइहरूको निम्ति तपाईँले आफ्नो जीवन र आफ्नो समय खर्च गर्नुपर्ने हुन्छ। फेरि पढ्न चाहन्छु युहन्ना 13:15 पद, एउटा नयाँ आज्ञा म तिमीलाई दिँदछु, तिमीहरू एकअर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम गर। यीशुले हामीलाई कसरी प्रेम गर्नुभयो? यीशुले हामीलाई कसरी प्रेम गर्नुभयो? उहाँले हाम्रो निम्ति आफैलाई बलि गर्नुभयो। एकअर्काप्रतिको हाम्रो प्रेम पनि बलिदानीपूर्ण प्रेम हुन आवश्यक छ। पावल चाहिँ उनी भन्छन्, म तिमीहरूको निम्ति ज्यादै खुसीसाथ खर्च गर्नेछु र स्वयं आफै पनि खर्चिनेछु। 2 Corinthians 12:15। सो मित्रहरू, अरूहरूको निम्ति जिउनुहोस्, अरूहरूको जीवनमा आफ्नो जीवनलाई लगानी गर्नुहोस्। खालि आफ्नो भलाइ आफ्नो सेवा नखोज्नुहोस्, अरूहरूको भलाइ खोज्नुहोस्, अरूको सेवामा लाग्नुहोस्। चाहे जति पनि जति समय लाग्छ खर्च गर्नुहोस्। व्यस्त हुनुहुन्छ, आफ्नो भाइको निम्ति समय मिलाउनुहोस्, आफैलाई अति व्यस्त नदेखाउनुहोस्। शनिबारको दिनमा चर्चमा ढिलो देखा पर्ने र सेवा सकिने बित्तिकै टाप ठोक्ने र आइतबारदेखि शुक्रबारसम्म गायब हुने विश्वासी नबन्नुहोस्। तर शनिबार बाहेक पनि एकअर्कासँग भेट्ने गर्नुहोस्, एकअर्काको आत्मिक भलाइ खोज्नुहोस्। आज त छुट्टी छ, दिनभरि सुतिन्छ, पब्जी खेलेर जीवन दिन बिताइन्छ वा चलचित्र हेरेर दिन बिताइन्छ भनेर योजना नबनाउनुहोस्। ज्योतिमा हिँड्ने मानिसले त्यो ज्योतिमा हिँड्ने मानिसको जीवनमा त्यो कुराहरू सुहाउँदैन। तर चर्चका सदस्यहरूसँग भेट्ने योजना बनाउनुहोस्, सँगै मिलेर बाइबल पढ्ने योजना बनाउनुहोस्, प्रार्थना गर्ने आत्मिक जीवन पारिवारिक जीवन के कस्तो भएछ वास्ता गर्नुहोस्, देखाउनुहोस्। एकअर्काको निम्ति तपाईँले वास्ता देखाउनुहोस्, सोध्नुहोस्, प्रार्थना गर्नुहोस्, प्रार्थनामा समय बिताउनुहोस्। सुत्ने समय कहाँ छ यहाँ? पब्जी खेल्ने समय कहाँ छ? त्यसको निम्ति हामी संसारमा आएका छौँ? हाम्रो जीवन बर्बाद गर्नलाई हामी यहाँ संसारमा आएका छौँ? त्यसको निम्ति परमेश्वरले हामीलाई जीवन दिनुभएको छ? परिश्रम गर्नुहोस्, मेहनत गर्नुहोस्, आफ्नो भाइहरूलाई प्रेम गर्नमा त्याग गर्नुहोस्। निन्द्रा, खेलकुद, मनोरञ्जन आफ्नो के छ ती सबै कुराहरूलाई त्याग्नुहोस्, तर आफ्नो भाइलाई प्रेम गर्नुहोस्, भाइमा समर्पित, आफ्नो जीवन उनीहरूमा लगानी गर्नुहोस्, आफ्नो समय व्यक्त गर्नुहोस्, समय तपाईँले उनीहरूको जीवनमा खर्च गर्नुहोस्। भाइलाई प्रेम गर्छु भन्नुहुन्छ तर यो सब तपाईँको जीवन भइरहेको छैन भने तपाईँको प्रेम केवल बोलीमा मात्र सीमित छ। तर विचार गर्नुहोस्, परमेश्वरको प्रेम शब्दमा मात्र सीमित थिएन। परमेश्वरले खालि हामीलाई प्रेम गर्छु मात्र भन्नु भएन, तर प्रेम गरेर देखाउनु भयो। उहाँले आफ्नै पुत्रलाई 2000 वर्ष पहिले संसारमा मर्नलाई पठाउनु भयो। यीशु ख्रीष्ट आउनुभयो, उहाँले म तिमीलाई प्रेम गर्छु मात्र भन्नु भएन, उहाँले प्रेम गरेर देखाउनु भयो। उहाँ क्रुसमा चढेर देखाउनु भयो, हाम्रो निम्ति मरेर देखाउनु भयो। तपाईँ प्रेम गर्छु भन्छु भन्नुहुन्छ भने आफ्नो भाइहरूलाई गरेर देखाउनुहोस्, प्रेम गरेर देखाउनुहोस्। मित्रहरू, भाइलाई प्रेम गर्ने कुरा हाम्रो जीवनशैली बन्नुपर्छ। यो चर्चको करारको बुधा नम्बर दुईमा हामीले प्रतिज्ञा गरेको छौँ कि हामी एक अर्का प्रतिको भातृ प्रेममा समर्पित हुनेछौँ। समर्पित हुनुहोस् नियमित रूपमा, दया र नम्रताको साथ एकअर्कालाई सहँदै, क्षमा दिँदै, प्रोत्साहन दिँदै, एउटाले अर्कालाई निर्माण गर्दै, एकले अर्काको गोठालो गर्दै, आवश्यक परेमा हप्काउँदै हामी एकअर्काप्रति धैर्य धारण गर्नेछौँ। त्यो गर्नुहोस्, आफ्नो प्रतिज्ञा पुरा गर्नुहोस्, आफ्नो जीवन, आफ्नो पैसा, आफ्नो समय आफ्ना भाइहरूमा खर्च गर्नुहोस्। चर्च परिवारप्रतिको तपाईँको प्रेम ज्योतिमा हुनुको प्रमाण हो। यदि तपाईँले आफ्नो भाइलाई प्रेम गर्नु न भने यसको अर्थ पद एघार अनुसार आफ्नो एघार अनुसार पहिले युन्ना दुई अध्यायको एघार अनुसार, फेरि तपाईँ दुई अध्यायमा पर्खिनुहोस्, एघार अनुसार, तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अध्ययारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ। यदि तपाईँ आफ्नो भाइलाई प्रेम गर्नुहुन्न भने यसको दुईवटा अर्थ, तपाईँ अझै पनि अन्धकारमा नै हुनुहुन्छ, तपाईँ अझै पनि अन्धकारको राज्य क्षेत्रभित्र हुनुहुन्छ, तपाईँ ख्रिस्ट बाहिर हुनुहुन्छ, तपाईँ केवल अन्धकारमा मात्र हुनुहुन्न तर तपाईँ अन्धकारमा हिँड्नुहुन्छ, तपाईँको जीवन अन्धकारले नियन्त्रण गरेको हुन्छ। र दोस्रो, अन्धकारमा हिँड्ने मानिस त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ। यस्तो मानिसले उसको जीवनलाई वास्तविक रूपमा जान्दैन, ऊ आफ्नो पापमय जीवनबारे अनभिज्ञ छ, सुसमाचार के उसलाई थाहा छैन, परमेश्वरको न्याय सामना गर्न जाँदैछु भन्ने कुरालाई लिएर ऊ हाँस्छ, उसलाई नर्कले कुरिरहेको छ तर उसलाई थाहा छैन, ऊ यी संसारको निम्ति नै जिरहेको छ, स्वर्ग र नर्क यही छ भन्ने भ्रममा परेको छ, ऊ आफ्नो अनन्त गन्तव्यलाई लिएर अन्धो बनेको छ। मित्रहरू, यदि तपाईँ यस बिहानी ख्रिस्टमा हुनुहुन्न भने मैले भर्खरै वर्णन गरेको यो मानिसको जीवन तपाईँको जीवन हो, तपाईँ अन्धकारमा हुनुहुन्छ। र यदि तपाईँ अन्धकारमा नै मर्नुभयो भने फेसबुकमा जति नै मानिसले तपाईँको फोटोमा रिप कमेन्ट गर्नुहोस्, रेस्ट इन पिस भनेको थियो, शान्तिसँग बास होस् भनेको, तपाईँको बास शान्तिसँग होइन, तपाईँको बास स्वर्गमा होइन, जहिले पनि लेखिदिन्छ त्यो फेसबुकमा होइन, चलन्छ, ख्रिस्ट बिना मरेका मानिसहरूलाई पनि जसले पनि लेखिदिन्छ, तर तपाईँको गन्तव्य नर्क हुनेछ यदि तपाईँ अन्धकारमा नै मर्नुभयो भने। र वास्तवमा हामी सबै अन्धकारमै थियौँ र सबै नर्ककै योग्यको थियौँ, किनकि हामी सबैले परमेश्वरको विरुद्धमा पाप गरेका थियौँ, परमेश्वरको विरुद्धमा विद्रोहको जीवन जिएका थियौँ, पवित्र परमेश्वरलाई अपमानित तुल्याएका थियौँ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले हामीलाई बचाउनुको निम्ति आफ्नै पुत्रलाई संसारमा पठाउनुभयो, येशू ख्रिस्ट जो अनन्तको पुत्र हुनुहुन्थ्यो, आजभन्दा 2000 वर्ष अगाडि मानव रूप धारण गर्नुभयो, आउनुभयो, पृथ्वीमा जिउनुभयो, मानिस हुनुहुन्थ्यो तर उहाँ परमेश्वर पनि हुनुहुन्थ्यो, सिद्ध जीवन, पाप रहित जीवन, निष्पाप जीवन हाम्रो साटोमा, हाम्रो खातिर उहाँले जिउनुभयो, हाम्रो साटोमा, हाम्रो खातिर मात्र होइन तर उहाँमाथि विश्वास गर्ने सबै खातिर उहाँले जिउनुभयो, क्रुसमा मर्नुभयो तर तेस्रो दिनमा जीवित भयो, उठ्नुभयो, स्वर्ग फर्किजानुभएको छ, फेरि उहाँ आउनुहुँदैछ, अन्धकार बितिरहेछ, ज्योति त अघिदेखि नै चम्किरहेको छ। र यो येशूमा तपाईँले विश्वास गर्नुभयो भने, आफ्नो पाप स्वीकार गर्नुभयो भने र ख्रिस्टमा आफ्नो जीवन सुम्पिनुभयो भने तपाईँ पनि बाँच्नु रहेछ, अन्धकारको कालकोठी कालकोठीबाट तपाईँ पनि निक्लिनुहुनेछ, तपाईँको पनि उद्धार हुनेछ। तर यदि तपाईँले अन्धकारलाई नि प्रेम गर्नुभयो भने, अन्धारोलाई नि रुचाउनु भयो भने जिन्दगीभर अनन्त अनन्तसम्म सदा सदा तपाईँ अन्ध्यारोमै रहनुपर्नेछ, नरकको अन्ध्यारोमा तपाईँले आफ्नो जीवन बिताउनु पर्नेछ। सुप्रिय क्रिस्चियनहरू, प्रिय प्रभुका जनहरू, यदि तपाईँ क्रिस्चियन हो भने अब तपाईँ अन्धकारमा हुनुहुन्न, यदि तपाईँ क्रिस्चियन हो भने तपाईँ अब अन्धकारमा हुनुहुन्न, तपाईँ अब ज्योतिमा हुनुहुन्छ, तपाईँको आँखा खोलिएको छ, तपाईँ सुसमाचार के हो जान्नुहुन्छ र विश्वास पनि गर्नुहुन्छ, तपाईँले आफ्नो पापको क्षमा महसुस गर्नुभएको छ, परमेश्वरको प्रेम तपाईँले थाहा गर्नुभएको छ, तपाईँ नर्क जानुहुँदै थियो तर परमेश्वरले तपाईँलाई बचाउनु भयो भने तपाईँ जान्नुहुन्छ, र परमेश्वर र प्रभु येशू ख्रीष्टको प्रेमको प्रत्युत्तरमा अब तपाईँले आफ्ना भाइलाई प्रेम गर्नुपर्छ। हरेक क्रिस्चियनले आफ्ना भाइलाई प्रेम गर्ने आज्ञा पाएका छन्। हरेक क्रिस्चियनले र क्रिस्चियनहरूले एकअर्काप्रतिको प्रेमद्वारा तिनीहरूले आफैलाई ख्रिस्टका चेलाहरू हुन् भने संसारलाई चिनाउँछ। के तपाईँ आफ्ना भाइलाई प्रेम गर्नुहुन्छ?